مجلس مذاکرہ راؤنڈ ٹیبل اہم واقعات اور مسائل پر مبصرین اور ماہرین کے بے لاگ تبصرے اور تبادلہ خیال پیش خدمت ہے ہمارا آج کا پروگرام راؤنڈ ٹیبل
السلام علیکم یہ وائس آف امریکہ واشنگٹن ہے پروگرام ہے راؤنڈ ٹیبل میں ہوں اسد حسن اور پروڈیوسر ہیں ہمارے ساتھ انجم ہیرل گل آج کے ہمارے پروگرام کا موضوع ہے پاکستان کے اندر آبادی کے شرح میں اضافہ اور اس کے ساتھ ساتھ ہم ایک عمومی تذکرہ کریں گے کہ پاکستان کے اندر سیوک سینس اس کا سٹیٹس کیا ہے اس پہ کیسے کام کیا جانا چاہیے ہے آج کے اس پروگرام میں ہمارے ساتھ پینلسٹ ہوں گے ڈاکٹر عاصم الہ بخش کالم نگار ہیں رائٹر ہیں سوشیو پولیٹیکل ایشوز کے اوپر لکھتے ہیں ہمیں جوائن کر رہے ہیں عالمگیر خان صاحب کسی تعارف کے محتاج نہیں ان کا پہلا حوالہ فکس اٹ جس میں انہوں نے مسائل کو از خود حل کرنے کی ایک مہم شروع کی تھی اور حکومتوں کو ریاست کو مجبور کیا تھا کہ وہ بھی اس جانب توجہ دیں پاکستان تحریک انصاف کے رہنما ہیں ممبر نیشنل اسمبلی ہیں ڈاکٹر نور فاطمہ تجزیہ کار ہیں انالسٹ ہیں اور بنیادی طور پہ ایجوکیشنسٹ ہیں انوویٹو آئیڈیاز ہیں اور ہم ان ایشوز پہ ان کے ساتھ پہلے بھی بات کرتے رہتے ہیں سامعین تازہ ترین جو اعداد و شمار بتا رہے ہیں کہ پاکستان کی اس وقت جو آبادی ہے وہ 20,78,00,000 ہے اور اس میں 2.4% کے تناسب سے سالانہ اضافہ ہو رہا ہے اور یہ آبادی کا جو یہ تناسب ہے اس میں اضافے کا پورے جنوبی ایشیائی ممالک میں سب سے زیادہ ہے ماہرین یہ بتا رہے ہیں کہ اگر پاکستان کے عوام روزمرہ مسائل کے پیچھے اس وقت جو پاکستان کے عوام کے مسائل ہیں اس میں سب سے بڑا جو فیکٹر ہے وہ آبادی ہے اس آبادی کے سبب بہت سارے مسائل جنم لے رہے ہیں اور ان مسائل کے حل کے لیے جو ریاست کے پاس ملک اور حکومت کے پاس جو وسائل ہونے چاہیے اس کی کمی ہے سو اس میں کیا ذمہ داری بنتی ہے ریاست کے ادارے آگے بڑھیں شعور کی بیداری ضروری ہے کس طرح سے لوگوں کو ایجوکیٹ کیا جائے نہ صرف پاپولیشن گروتھ میں بلکہ سیوک سینس کے اندر بھی سیوک سینس میں ہم یہ صرف سیوک سینس نہیں سیویلٹی بھی ساتھ ساتھ ڈسکس کریں گے کہ رویوں میں بہتری سماجی رویوں میں بہتری اور جو سماجی معیار ہیں ان میں بہتری لانا کیوں کر ضروری ہے ایک مختصر سی رپورٹ سن لیتے ہیں رپورٹ کے بعد ہم واپس آئیں گے اور اپنے پینلسٹ سے اس کے اوپر بات کریں گے سمن خان نے لاہور سے یہ پاپولیشن گروتھ کے اوپر اور اس کے چیلنجز کے اوپر رپورٹ تیار کی ہے
پاکستان کی حالیہ آبادی 20,78,00,000 ہے جو 2.4% کے تناسب سے سالانہ بڑھ رہی ہے صحت اور آبادی کے مسائل پر تحقیق اور حکومت کو ان مسائل کے حل کے لیے پالیسی تجویز کرنے والے ادارے پاپولیشن کونسل پاکستان کے مطابق اگر آبادی اسی تناسب سے بڑھتی رہی تو 2040 تک 12,00,000,000 مزید نوکریوں کی ضرورت ہوگی سرزمین پاکستان پر 19,00,000,000 مزید گھروں کا بوجھ پڑے گا اور 85,000 مزید سکولوں کی ضرورت ہوگی پاپولیشن کونسل پاکستان کی پروجیکٹ ڈائریکٹر سامیہ علی شاہ کے مطابق پاکستان میں 5 سال سے کم عمر 7% بچے غذائی قلت کا شکار ہیں
نہیں ہے کہ ہمارے ملک نے ترقی نہیں کی ڈیفینیٹلی ترقی ہوئی ہے بچے پہلے سے زیادہ بھی اسکول میں جا رہے ہیں صحت کے بھی انڈیکیٹرز بہتر ہوئے ہیں مسئلہ یہ ہے کہ جو تھوڑی بہت بہتری ہوتی ہے وہ آپ کی بڑھتی ہوئی آبادی ڈائلیوٹ کر دیتی ہے
اربن یونٹ پنجاب کے چیف ایگزیکٹو آفیسر ناصر جاوید اس موضوع پر لاہور کی مثال دیتے ہوئے کہتے ہیں کہ اعداد و شمار کے مطابق 1995 میں لاہور کا رقبہ 54,116 ایکڑ تھا جو آج 1,48,757 ایکڑ رقبے پر پھیلا ہے
نے پورے لاہور ضلع کو لاہور شہر قرار دے دیا ود رزلٹ کہ دیر از لیگل باؤنڈری کوئی ہماری رہی نہیں ہے تو جہاں پر لاہور شہر صرف میں کہہ رہا ہوں 600 اسکوئر کلومیٹر ہے ٹوٹل لاہور ڈسٹرکٹ 1,700 اسکوئر کلومیٹر سو آلموسٹ 2/3 آف دی لاہور ڈسٹرکٹ وہ رورل ہے
یونیورسٹی آف انجینئرنگ اینڈ ٹیکنالوجی کے شعبہ سٹی اینڈ ریجنل پلاننگ کے پروفیسر ڈاکٹر شاکر کہتے ہیں کہ آبادی کی بڑھوتری ٹریفک کے انگنت مسائل کو بھی جنم دیتی ہے زیادہ آبادی کے لحاظ سے کہیں بھی سروسز پہنچانا زیادہ مشکل ہو جاتا ہے مثال کے طور پر پانی یا سیوریج کی 1 کلومیٹر پائپ لائن جو پہلے 100 گھروں کو پانی دیتی تھی آبادی بڑھنے سے اسی پائپ لائن پر 1,000 گھروں کو پانی پہنچانے کا بوجھ پڑ گیا ہے
ہم رورل ایریاز کو ان کی سائٹ لے کر وہاں ہاؤسنگ سکیمز بنا دیں گے تو ہمارے ریئل رورل لائف تو اور دور شفٹ ہو جائے گی اینڈ یو امیجن کہ اگر 100 میل دور سے دودھ کی سپلائی لاہور شہر میں ہو تو پھر کیا اس کی کاسٹ بڑھے گی سپلائی مشکل ہوگی اور لوگوں کو شاید کوالٹی فوڈ نہ مل سکے.
پاپولیشن کونسل کے مطابق حکومت کو بچے کم ہی اچھے کی پالیسی پر ہر صورت عمل کرانا ہوگا. خاندانی منصوبہ بندی کے سینٹرز کے علاوہ محکمہ صحت کے تمام مراکز پر متعلقہ سہولیات کی فراہمی کو یقینی بنانا ہوگا. ماہرین کے مطابق پہلے سے موجود اور آنے والی نسلوں کی بہتری کے لیے مرکزی شہروں کو مزید پرکشش بنانے کی بجائے نئے شہر بسانے ہوں گے. ان قصبوں اور دیہات میں مواقع پیدا کرنے ہوں گے جہاں بڑھنے پھولنے کی صلاحیت ہے، تاکہ کوئی بھی علاقہ وسائل کی کمی کا مزید شکار نہ ہو. سمن خان، وائس آف امریکہ، لاہور.
جی سامعین، آپ نے رپورٹ بھی سنی اور اب اس کے اوپر ہم بات کرتے ہیں. ڈاکٹر عاصم اللہ بخش صاحب ہمارے ساتھ ہیں، ڈاکٹر نور فاطمہ ہمارے ساتھ ہیں اور عالمگیر خان، ان سے ہمارا رابطہ منقطع ہوا ہے، کچھ دیر بعد ہم ان کو لیں گے. نور فاطمہ صاحب، آپ سے شروع کرتے ہیں. آج ظاہر عید بھی ہے، ہم نے کوشش تو ہم کرتے ہیں کہ لائٹر موضوعات پہ بات ہوں. دوسرا دن ہے پاکستان کے اندر عید کا، لیکن سارے یہ مسئلے بہت گمبھیر ہیں. ایک طرف پاپولیشن کا انڈیکس ہے، دوسری طرف پاکستان کے اندر جی ڈی پی کا انڈیکس ہے. اگر جی ڈی پی بہتر بھی ہو جائے تو جس اعتبار سے پاپولیشن بڑھ رہی ہے، یہ رپورٹ بتاتی ہے کہ یہ وسائل کبھی بھی بڑھتی ہوئی آبادی کے چیلنج کو پورا کر ہی نہیں سکتے ہیں. کس چیز کی کمی ہے؟ اتنے پرچار کے باوجود یہ پاپولیشن کنٹرول میں کیوں نہیں آ پا رہی؟ کیا کیا جانا چاہیے اس کے لیے؟
دیکھیے، ایسے بالکل آپ نے ٹھیک بات کی ہے. یہ بھی ایک ٹاپ پرائرٹی ایشو ہونا چاہیے ہمیشہ سے. ہمارے یہاں پاور کوریڈورز میں جو لوگ بیٹھے ہیں ان کو ڈسکشن کرنا چاہیے، کیونکہ جتنی بھی آپ ڈیولپمنٹ کر لیں گے، ڈیولپمنٹ جو ہے وہ پاپولیشن گروتھ کے ساتھ انورسلی ریلیٹڈ ہے. مور آپ کے پاس پاپولیشن گروتھ ہوگی، لیس آپ کے پاس ڈیولپمنٹ ہوگی. اور پاکستان میں اگر آپ دیکھیے گا جس خطے میں پاکستان ہے، اس کے جو باقی ممالک ہیں ان کا بھی ڈیولپمنٹ کا ایشو، اور ان کی بھی جو سوشل ڈیولپمنٹ اور ادر وائز ایجوکیشن وہ آلموسٹ سمتے ہیں. لیکن آپ یہ دیکھیے کہ وہاں پر پاکستان میں اس وقت 2.2% کے قریب جو ہے پر اینم ہماری گروتھ بڑھ رہی ہے. اور آپ کو پتا ہے کہ پاپولیشن گروتھ بڑھ رہی ہے، لیکن جو ہماری ڈیولپمنٹ ہے، آپ کو جی ڈی پی گروتھ کا پتا ہے کہ وہ مائنس میں بھی چلی جاتی ہے. سو اٹ مینس لاٹ آف تھنگس. فار انسٹنس، اٹ مینس کہ وہ کتنے بچے ہیں جو 15 ایئرس سے نیچے آپ کے پاس ہیں. اٹ مینس کہ وہ ڈیپینڈنٹ بچے ہیں. اٹ مینس آپ کی جتنی بھی جو آپ کا سسٹم ہے، ایکو کا سسٹم ہے، جو آپ کا پانی اس وقت انرجی انسیکیورٹی ہے بہت زیادہ پاکستان کے اندر، اور اس کے علاوہ جو ادر وائز جو ہیلتھ کی سچویشن ہے، ایجوکیشن کی جو سچویشن ہے، آپ بے شک بڑھاتے جائیے اور ہم ایس ڈی جیز کو بھی آپ دیکھیے ہم اس کو بھی پورا کرنے کی کوشش کرتے ہیں، جسے ہم سسٹینیبل ڈیولپمنٹ گولز کہتے ہیں، کہ اس میں آپ منسٹری نے پورا نیشنل ایکشن پلان بنایا ہوا ہے گورنمنٹ آف پاکستان نے، انوائرمنٹل جو ڈیولپمنٹ کی منسٹری ہے اس نے بنایا، لیکن ریزلٹ یہ ہے اس بات کا کہ الٹیمیٹلی دیٹ از ایٹن اپ. کہ وہ جتنی گروتھ آپ کرتے ہیں، وہ اور نئے بچے شامل ہوتے جا رہے ہیں اس سارے سسٹم کے اندر جو آپ ڈیولپ کر رہے ہیں. سو اس کے اندر پہلے بات تو میں یہ سمجھتی ہوں کہ اس کی جو ریزن ہے وہ ایک تو ہماری انسینسٹیویٹی ہے، جو ہم نے اس ایشو کو بہت ریئر آپ دیکھیں گے میڈیا پہ یہ بات ہو رہی ہے. آئی ایم ہیپی کہ آپ نے دس ٹو ٹاک اباؤٹ، بٹ لوگ نہیں اس کے بارے میں بات کر رہے ہیں. اور انفیکٹ گروتھ کے بارے میں بات بہت زیادہ ہو رہی ہے. بس وہ گروتھ کو جس چیز میں کھینچا ہے واپس، کیجیے آپ کی گروتھ نہیں ہو سکتی، اس چیز پہ بات نہیں ہو.
ایگزیکٹلی. اور یہ دس از سو انفارچونیٹ کہ جس طرح سے بہت کہنا چاہیے کہ جیسے آپ نے بات کی کہ پاور کوریڈور جو وہ بھی گیلری سے کھیل رہے ہیں، میڈیا بھی گیلری سے کھیل رہا ہے، ایشوز کے اوپر کوئی نہیں آ رہا ہے. عالمگیر صاحب نے ہمیں جوائن کیا ہے، لیکن چونکہ یہ پاور کوریڈور والا سوال ان کے پاس آنا ہے، لیکن اس سے پہلے ڈاکٹر عاصم اللہ بخش صاحب، آپ کیا ریزنز ہیں یہ جو کہنا چاہیے کہ سوشیو ریلیجیس ٹیبوز ہیں، وہ راہ میں رکاوٹ ہے؟ لوگ اس موضوع پہ بات کرتے ہوئے کیا آج بھی خوف زدہ ہوتے ہیں؟ اور دوسری طرف جو مسائل کا انبار ہے، کیا اس سے متعلق کوئی حساسیت نہیں ہے؟ جی ڈاکٹر عاصم اللہ بخش صاحب،
کہ مسئلہ خطیر ہے، سیریس ہے، اس کی ڈیفینیشنز جو ہیں وہ بہت زیادہ ملٹی پرونگڈ ہیں، اور اسی طرح اس کے افیکٹس جو ہیں وہ بھی مختلف سطح پہ مختلف طریقے سے افیکٹ کرتے ہیں، اور زیادہ تر نیگیٹیولی افیکٹ کرتے ہیں. دیکھیے اس کے لیے ہمیں کچھ ایک ٹرم اینڈ پالیسی کی ضرورت ہے جس میں مختلف لیولز پہ اس کو ایڈریس کیا جائے, جس میں ایک لیول جو ہے وہ پاپولیشن کنٹرول ہے. اس کے علاوہ ہمارے جیسے بھی بات بھی آپ کی رپورٹ میں بھی پیرلل سیوک ڈیولپمنٹ جو ہے اس کا بھی ایک بہت اہم رول ہے, کیونکہ یہ مغرب کے تجربے سے اور چین کے تجربے سے بھی ہم نے دیکھا کہ جب آپ پیریفری میں جاتے ہیں چھوٹے سینٹرز کو ڈیولپ کرتے ہیں تو وہاں پہ آٹومیٹکلی جاب کریشن بھی ہوتی ہے, زیادہ مواقع پیدا ہوتے ہیں اور لوگ جو ہیں ان کے لیے بہت زیادہ دور جا کر یہ بہت زیادہ پرابلم اٹھا کے اپنے لیے تلاش معاش یا ایجوکیشن یا ہیلتھ کے جب ایشوز نہیں ہوتے تو بڑے شہروں پہ جو پڑھنے والا دباؤ ہے وہ بھی کم ہوتا ہے اور لوکل جو ریزولوشن کا چانس ہے وہ بڑھ جاتا ہے. اور پھر جب لوکل ڈیولپمنٹ ہوگی تو وہ جابس بھی کریٹ ہوں گی اور آٹومیٹیکلی ایکسٹینڈڈ بھی بنتا جائے گا. دوسری چیز یہ ہے. تیسرا یہ ہے کہ ہمارے کنسسٹینسی پالیسی نہیں, جو بھی آپ پالیسی بناتے ہیں وہ اس پرٹیکولر گورنمنٹ کے لائف تک ہوتی ہے. وہ لائف ماضی میں 24 ماہ 18 ماہ 36 ماہ ہوتی تھی, اب پچھلی 2-3 ادوار سے وہ 5-5 سال ہونے لگی ہیں, لیکن پھر بھی وہ پالیسی جو بھی ہم دیکھتے ہیں مختلف معاشی حوالوں سے, سوشل حوالوں سے, تجارتی حوالوں سے بھی, کہ وہ اس گورنمنٹ کی لائف تک ہوتی. جب تک یہ کنسسٹینٹلی نہیں چلے گا ایک دو دہائیاں کم از کم, تب تک یہ پاپولیشن پہ یا عوام پہ یا جو ہمارے یہاں ایک کنزرویٹو مائنڈ سیٹ ہے اس میں پورا اس کو ٹریورس کرنا اور نیچے تک جانے میں ٹائم لگتا ہے. وہ پھر ساری بات زیرو پہ چلی جاتی ہے, پھر نئے طرح سے پروگرام شروع ہوتا ہے. اس پروگرام میں پاپولیشن کنٹرول ہے, اس پروگرام میں جو ہے وہ مدر اینڈ چائلڈ ہیلتھ کیئر ہے, اس پروگرام میں جو لوکل ڈیولپمنٹ کے معاملات ہیں چاہے وہ سوشل ڈیولپمنٹ ہے چاہے وہ اکنامک ڈیولپمنٹ ہے اس کو شامل ہونا چاہیے. تب یہ چیزیں مل کر ایک بڑا پکچر بنائیں گی. صرف پاپولیشن کنٹرول سے اگر آپ معاملہ حل کرنا چاہیں گے تو وہ حل نہیں ہوگا. یہ اسی طرح ہے کہ جس طرح آپ کو معاشی صورتحال کے لیے بجٹ خرچے کم کرنے پڑتے ہیں, لیکن خرچے گھٹانے سے ہی معیشت نہیں چلتی آگے, اس میں کچھ اور سورس آف انکم جو ہے. اسی طرح اس معاملے کو ہے کہ اس کو ذرا بڑے پرسپیکٹو میں دیکھنا چاہیے تاکہ ہم اس میں وہ اپنی جو معاشی اہداف ہے, جو سول اسٹرکچر ہے اپنا, جو سیوک اسٹرکچر ہے اس کو بھی امپروو کر سکیں, لیکن ساتھ ہی ساتھ وہ کسی ایسی کاسٹ پہ نہ ہو جو ہمارے لیے آگے چل کے مشکلات کا باعث بنے. تو اس کو ایک زیادہ میرے خیال میں پریگمیٹک اور پریکٹیکل اپروچ کے ساتھ دیکھنا پڑے گا.
عالمگیر خان صاحب بہت شکریہ آپ کا, آپ نے فکس اٹ نام سے کیمپین چلائی, وہ اگرچہ کہنا چاہیے کہ شہر کے مسائل تھے, ہم پورے ملک کا ایک بڑا مسئلہ آپ کے سامنے لے کے آئے ہیں. ہمارے پینلسٹ وہ آپ نے سنا وہ یہ کہتے ہیں کہ ایسے مسائل انفارچونیٹلی پاور کوریڈورز میں بحثوں کا بھی حصہ نہیں ہوتے ہیں. آپ زخم اور اس کے اوپر مرہم لگانے کی کوشش کرتے ہیں لیکن زخم کے نیچے جو بنیاد یا جڑیں اس کو ہرا رکھے ہوئے ہیں اس کا کوئی کہنا چاہیے کہ کوئی مداوع کرنے کے لیے تیار نظر نہیں آتا ہے. کیا وجہ ہے آپ کے خیال میں؟
دیکھیں ایک چیز سمجھے کہ اگر تو سیوک ایشوز کی بات ہے تو سیوک ایشو کے لیے پہلی چیز ضروری ہے کہ لوگوں کو ایجوکیٹ کیا جائے. مجھے میں جس اسکول سے پڑھا ایک پرائیویٹ اسکول میں تھا, مجھے کہیں کوئی سوشل یا سیوک
ریسپانسبلٹی نہیں. عالمگیر خان ہم سیوک ایشوز پہ آئیں گے, وہ بھی ہمارے موضوع کا حصہ ہے, اس پہ ہم آئیں گے جو اگین کہ سیوک سینس کیسے بہتر کرنا ہے, سیوک ایشوز کو کیسے حل کرنا ہے. لیکن یہ پاپولیشن یہ بہت بڑا اگر یہ دیکھا جائے, ڈرتے ڈرتے یہ کہوں گا کہ شاید یہ دہشت گردی سے بھی بڑا مسئلہ ہے ملک کے ریسورسز کے حساب سے اگر دیکھا جائے تو. سو یہ بہت بڑا چیلنج ہے پاپولیشن کا. جی ہاں,
اس کے لیے اگین آپ نے اس طبقے کو ایجوکیٹ کرنا ہے جو کہ ایک بلو پاورٹی لائن ہے اور اسی میں یہ چیز زیادہ پائی جاتی کہ وہ پاپولیشن کنٹرول نہیں کر پاتے, اور اس کے لیے آپ نے ان کوریڈورز کو یوز کرنا ہوگا جہاں سے فیڈ فارورڈنگ ہوتی ہے. یعنی اس سے پہلے چیف جسٹس صاحب نے اور وزیر اعظم صاحب نے ایک سیمینار آرگنائز کیا تھا جس میں مختلف جو ہے مکتبہ فکر کے علماء کو انہوں نے آن بورڈ کیا تھا, طارق جمیل صاحب اس میں پیش تھے, اور وہاں سے ایک میسج جو ہے وہ جنریٹ ہوا کہ اس چیز کو کنٹرول کیا جائے ملک کی بہتری کے لیے. تو اگین آپ نے کہیں جو ہے وہ لوگوں کو ایجوکیٹ کرنا ہوگا,
और जरूरत पड़ने पे कुछ ऐसे मेजर्स लेने होंगे हुकूमती के लोगों को पाबंद किया जाए इस पर, क्योंकि जहां गुर्बत है वहीं जो है इलिटरेसी है और वहीं इन चीजों की जो है वो आप कह लें कि मिसयूज है या जो भी।
ठीक है, अगर हम सिर्फ कराची की बात कर ले, आलमगीर खान साहब आपने अगेन वहां पे एक सिविक इश्यूज के ऊपर कैंपेन शुरू की थी, ये भी उसके साथ जुड़ा हुआ बल्कि उससे बड़ा मसला है। अब कराची पाकिस्तान के उन शहरों में है जहाँ पे ये कहा जाए कि कमो बेश 100% लिटरेसी रेट है, सो वो भी बात गलत ना होगी। ये जो पॉपुलेशन की जो ग्रोथ है, ऑफ कोर्स इसका इतलाक कराची पे भी होता है, वहाँ पे आई नो के दूसरे शहरों से नकल मकानी भी हो रही है, अर्बनाइजेशन हो रही है, सिंध से, पंजाब से, केपी से, बलूचिस्तान से, हर जगह से लोग जो है वो कराची पहुँच रहे हैं। लेकिन आप सिर्फ कराची की मिसाल ले लें, चूँकि वसाइल कम है और आबादी बढ़ रही है, भले बच्चों की पैदाइश की सूरत में या इमिग्रेशन की सूरत में, तो कराची का क्या हाल हो चुका है सबके सामने है। आज से 20 साल पहले वाला कराची आज नजर नहीं आता है। सो क्या इस बारे में आप चाहेंगे कि कोई कैंपेन चलाएं?
एक तो ये चीज बड़ी अफसोस से मैं कहूंगा कि 100% लिटरेट तो नहीं है कराची। ये बड़ी दर्द मंद और एक अफसोसनाक चीज है जो मुझे कहनी पड़ रही है। लेकिन एक चीज समझे कि इसके लिए सिर्फ लिटरेट होना भी काफी नहीं, बल्कि इसमें एक जो रिलीजियस बाइंडिंग है, आपने एक रिलीजियसली लोगों को जो है थोड़ा सा फीड करना होगा, पाबंद करना होगा, और जिसमें अगेन जो इन्फ्लुएंस करते हैं वो हमारे उल्मा हजरात हैं, तो उनका सहारा लेके लोगों को एजुकेट किया जा सकेगा। मेरा नहीं ख्याल कि सिर्फ जो है वो तालीम लेना या सिर्फ जो है वो गुर्बत का उससे कनेक्ट रहना या सिर्फ जो है वो मईशत का उससे ताल्लुक होना से ये चीज काउंटर की जा सकती है। तो जरूरी है कि हमें जहां भी जो रिलीजियस बाइंडिंग है या जो बैरियर है उसके लिए हमें उल्मा को ऑन बोर्ड करके इसकी आगे पेशरफ करनी चाहिए।
जी, उल्मा को आगे आना चाहिए। एक ब्रेक लेते हैं, ब्रेक के बाद वापस आते हैं और इसी मौजू पे हमारी गुफ्तगू जारी रहेगी।
ये वॉइस ऑफ अमेरिका है, आप हमारे प्रोग्राम फेसबुक पर भी बराह रास्त देख सकते हैं, पता है facebook.com/voaurdu।
ये वॉइस ऑफ अमेरिका वाशिंगटन है, प्रोग्राम है राउंड टेबल, मैं हूँ असद हसन और बात हम कर रहे हैं पाकिस्तान में आबादी के इजाफे और सिविक सेंस के फुकदान जैसे मसाइल का। अगर आप एक तरफ माहरीन ये बता रहे हैं कि पूरे एशिया के अंदर जिस शरह से इजाफा हो रहा है 2.4% की परसेंटेज से, वो पूरे एशिया में सबसे ज़्यादा है, दूसरी तरफ आप अपने मुल्क के अंदर पार्कों के ऊपर, अपने मुल्क के बस स्टॉप अड्डों के ऊपर नज़र डालें तो आपको जो वहाँ से तस्वीर नज़र आती है वो इंतहाई तकलीफ दे है। सो ये सिविक सेंस जो बेहतर करना बढ़ाना, अगरचे डायरेक्टली इसका आपस में कोई ताल्लुक नहीं है, लेकिन एक ताल्लुक ये है कि अगर रिसोर्सेज नहीं है मुल्क के अंदर सो ऑटोमेटिकली यही कुछ होगा। अगर रियासत के पास, मुल्क के पास कूड़ेदान रखने के लिए वसाइल नहीं है तो कूड़ा सड़कों और पार्कों में ही नजर आएगा। लोग एजुकेट नहीं है तो फिर यही कुछ होगा। लोगों को एजुकेट करने के लिए भी वसाइल चाहिए, और एक तरफ आबादी का पहाड़ अगर खड़ा होता जाएगा और दूसरी तरफ वसाइल अगर महदूद होते जाएंगे तो फिर यही सूरत हाल बनेगी, और इनका आपस में ताल्लुक इस सेंस में बनता भी है। डॉक्टर नूर फातिमा साहब, ये बताइएगा कि अभी तो आईमन जो मजहबी हल्का है वहाँ से बड़े मॉडरेट और अजहान और मॉडरेट कलमे सुनने को मिलते हैं, क्या उन लोगों की हेल्प लेने की ज़रूरत है कि मज़हब से मुतालिक और आबादी से मुतालिक जो एक मखसूस सोच है उसका कोई मुतबादिल बयानिया जो है वो सामने आ सके?
जी बिल्कुल, देखिए ये होता भी रहा है, लेकिन वही जैसे मैंने आपसे कहा कि स्टेट का सबसे बड़ा इसमें रोल है कि स्टेट इस चीज को कितना फोकस करती है। और मैं ये कहूंगी कि जब तक हाई पॉलिटिकल एजेंडा पे आप देखिए, आप पॉलिटिकल एजेंडा पे आया कि आपको डैम बनाना है और वो कंस्ट्रक्ट हो रहा है, आपके जो भी पॉलिटिकल एजेंडा पे, हाई पॉलिटिकल एजेंडा पे जो चीज आएगी, एनवायरनमेंट अगर नहीं है वो उसके लिए हम कुछ नहीं कर पा रहे। इसी तरह से अगर आबादी के लिए वो नहीं है तो हम नहीं कर पा रहे। देखिए टॉप डाउन अप्रोच जो है ना बहुत जरूरी होती है इस तरह के इश्यूज में, जो कि पॉलिसी रिलेटेड इश्यूज होते हैं। बिल्कुल ठीक है कि सर्टन जो है सेगमेंट ऑफ द सोसाइटी वो हो सकता है कि उनको इन्फ्लुएंस किया जा सके आइडियाज के थ्रू, उलमा से हेल्प लेकर उनको उनको किया जा सके, क्योंकि उनको जाहिर एक माइंड सेट चेंज करने की बात होगी और उलमा का किरदार इसमें बहुत इंपॉर्टेंट होगा. लेकिन अल्टीमेटली ये चीज फिर जुड़ी हुई है उनकी एम्पावरमेंट से. अगर आप देखें तो वो बहुत सारी चीजों को, जब बिलो द पॉवर्टी लाइन आप लोग देखते हैं तो उनके यहाँ जो बहुत ज्यादा तादाद है बच्चों की, वो उस चीज से जुड़ी है कि ये हमारी पावर है कल को, क्योंकि हमारे पास जॉब्स नहीं है, हमारी तालीम नहीं है, हमारे पास हमारा सोर्स ऑफ इनकम कोई नहीं है, तो ये बच्चे कल को
हमारे
लेबर में जाएंगे और फिर ये हमारा. हाँ जी,
लेकिन डॉक्टर कुछ फर्क तो पड़ा है, यानी जब हम 80s 90s के फैमिली यूनिट्स देखें तो वहाँ पे कम उबेश 6 से 8 बच्चे हुआ करते थे. सो आज बहरहाल ये रेशो तो नहीं है, कमी आई है. आप
ये बिल्कुल बिल्कुल आई है और ओवर द टाइम आपको अंदाजा हो, कुछ ऐसा पहले की बात है, अभी रीसेंट इयर्स में, रीसेंट पास में मैं ये कंपेन नहीं देखती हूँ, लेकिन कहीं ये कंपेन होती थी और बड़ा बड़ी इफेक्टिवली मीडिया पे जो कि सेंट होती है कि किस तरह से आप शेयर करते हैं रिसोर्सेज को और किस तरह वो रिसोर्सेज कम होकर बच्चों तक जाते हैं. और फिर ये भी थोड़ा उनके माइंड सेट को फर्क पड़ा है कि बहुत ज्यादा बच्चे जो है वो आपको अल्टीमेटली आप पर बर्डन हो जाते हैं, वो आपके लिए एम्पावरमेंट का सबक नहीं बनते हैं. लेकिन अगेन मैं कहूंगी कि जिस तरह से एक सिविलाइज सोसाइटी के अंदर इस चीज की रियलाइजेशन होती है कि कितनी पॉपुलेशन होनी चाहिए, आपके रिसोर्सेज कितने हैं, उन बच्चे को आप एजुकेशन दे सकेंगे नहीं दे सकेंगे, और फिर वो बच्चे आप सोसाइटी में एक सोल्यूशन के लिए आप उसका पार्ट बनाने जा रहे हैं, प्रॉब्लम का पार्ट बनाना जा रहे हैं, तो ये चीज बहुत सारी और चीजों से जुड़ी है जो कि जिसमें सबसे टॉप मोस्ट जो है वो उनका इकोनॉमिक कंसर्न है. और इकोनॉमिक कंसर्न है, उसके अलावा फिर रिलीजियस भी है जो कि जिसके लिए हमें उलमा हेल्प कर सकते हैं. और इसके लिए एक जो है सबको, एक स्टेक होल्डर्स को एक जगह बैठना चाहिए और देखना चाहिए कि अगर आप पॉपुलेशन बढ़ाते जाएंगे और उतनी ही आप ग्रोथ बढ़ाते जाएंगे तो फिर आपकी ग्रोथ नहीं बढ़ने वाली. तो इससे ये चीज एक पूरी आपको कंपेन की जरूरत है, अवेयरनेस की जरूरत है, लोगों को बताने की जरूरत है, और हो सकता है बहुत सारे लोग इससे पे सीखेंगे. और इसके साथ साथ आप गवर्नमेंट और स्टेट मूव करती हुई नजर आनी चाहिए इस केस के अंदर, तब जाके आपके ये जो टॉप से डाउन जब चीजें ट्रेवल करेंगी तो उस पर इफेक्ट आएगा.
डॉक्टर आसिम मलब साहब, अगर हम इवन यहाँ पे इंटरनेशनल न्यूज़पेपर्स भी उठाएं ना, पाकिस्तान की बात नहीं, वो कहते हैं अ डिजास्टर इन मेकिंग, यानी पाकिस्तान पॉपुलेशन जो अपसर्ज है वो जो है वो 207 मिलियन के करीब जो है वो हो रहा है, और अब कहते हैं कि 2050 तक तो ये डबल हो सकती है ये आबादी. तो ये जो डिजास्टर इन मेकिंग है, हम वैसे तो लीडरशिप कहती है कि आइंदा नस्लों को महफूज बना के जाएं, क्या ये शऊर भी वहाँ पे देने की कोशिश हो रही है, एक बात, और क्या जिस इशू पे हम बात करें ये महज पेसिमिज्म है, क्या थोड़ा सा ऑप्टिमिज्म या इस बात पसंदी इसमें है कि हमने या पाकिस्तान के अंदर पिछले 30-40 वर्षों में पहले की निस्बत खानदान का जो हजम है वो मुख्तसर होता हुआ देखा है. डॉक्टर आसिम अलबक साहब जी,
अगर आप अमेरिका जैसे ममालिक की मिसालें लें और 18वीं 19वीं सदी को देखें, यूरोप को देखें, तो वहाँ आपको बहुत बड़े फैमिली यूनिट्स मिलते हैं. और इसमें जो तब्दीली आप आई है तो आप देखिए कि इंडस्ट्रियल रेवोल्यूशन का उसमें बड़ा रोल रहा है. जब एग्रेरियन सोसाइटी से इंडस्ट्री की इम्पोर्टेंस बढ़ी है, फैमिली की इनकम बढ़ी है, तो जो एग्रेरियन सोसाइटी पीछे रह गया और ज्यादा स्मार्ट
जी.
अभी डॉक्टर साहब ने जो बात की इकोनॉमिक सिचुएशन की, बहुत इंपॉर्टेंट है. हमारी सोसाइटी में देखिए कि बाज दफा मेल चाइल्ड के लिए जो है वो बेटियां अगर पैदा हो रही है तो मेल चाइल्ड की तलाश में 7-8-9 बच्चे जो है वो पैदा हो जाते हैं. तो ये इसका एक बड़ा गहरा ताल्लुक इकोनॉमिक अपॉर्चुनिटी से है. अगर आपका जो अर्निंग हैंड है वो, एक तो ये कि उसकी अर्निंग पर हेड बेहतर हो जाए, और दूसरा ये है कि उस अर्निंग की जो अपॉर्चुनिटी है उसमें मेल और फीमेल की जो डिस्पैरिटी है वो खत्म हो जाए. तो ये दोनों चीजें भी ऐड करती हैं और इस इंसेंटिव को वो खत्म करती हैं कि ज्यादा बच्चे या ज्यादा बेटे हों या ज्यादा हो तो एक इकोनॉमिक जो हमारा पैराडाइम है वो बेहतर होगा. तो जैसे मैंने जिसकी जो कल हिस्से में किया कि इसको एक बड़े सोसाइटल प्रॉब्लम के तौर पर देखना चाहिए कि ये ऐसा क्यों होता है. देखिए ये सिर्फ महज रिलीजियस उसकी कंजर्वेटिज्म की वजह से भी नहीं होता.
सही.
ये इसमें बहुत अहम और प्रेसिंग जो एलिमेंट है वो इकोनॉमिक कंसिडरेशन का भी है. और दूसरी चीज ये है कि क्योंकि हमारी सोसाइटी में आप देखिए कि मेजोरिटी पार्ट जो ऑलमोस्ट 70% वो तो एग्रेरियन है या एग्रीकल्चर है. वहां पे तो इसी तरह ही होता है, वो लेबर बेकार रहती है यानी अंडरपेड लेबर होती है लेकिन उनको वर्किंग हैंड ज्यादा चाहिए होते हैं. क्योंकि हमारे यहाँ मैकेनाइज जो फार्मिंग है वो अभी इतनी ज्यादा बहुत ज्यादा डेवलप नहीं होकर काफी तरक्की हुई है उसमें भी. इस वजह से ये जो है एलिमेंट और फिर हमारे यहाँ ये जो एक फाइनेंशियल प्रेशर आते रहते हैं जैसे इस वक्त अभी आप देख रहे हैं कि उसमें इस चीज की इम्पोर्टेंस और बढ़ जाती है कि जो एक बंदा कमा रहा है वो पूरा नहीं पा रहा तो चार अगर बच्चे कमा रहे होंगे तो वो शायद मिलके पूल इन होके रिसोर्सेज जो है वो हमारे लिए सब्सिस्टेंस बेहतर हो जाए. तो इन चीजों में इकोनॉमिक अपॉर्चुनिटी बेहतर करना पड़ेगी. उसके बाद ये गर्ल चाइल्ड और मेल चाइल्ड का जो डिस्पैरिटी है इस पे काम करना पड़ेगा. रिलीजियस एलिमेंट अपनी जगह है, कंजर्वेटिव सोसाइटी के अपने मसाले हैं लेकिन वो अब शायद इतने बड़े नहीं रहे जो 60s, 70s, 80s में होंगे.
सही.
इससे पर ज्यादा प्रॉब्लम रियल प्रैक्टिकल प्रॉब्लम की है जो रियल इश्यूज हैं उससे उसको एड्रेस करना पड़ेगा. तब इन जो कैंपेन्स इनका फायदा होगा क्योंकि आपका टारगेट ये 20-30% अर्बन पॉपुलेशन नहीं है.
ठीक है.
ये ऑलरेडी अपने ग्राइंड में आके फाइनेंशियल ऑलरेडी आप देखेंगे यहाँ पे जो फैमिली यूनिट का साइज है वो छोटा है.
जी.
आपने उन लोगों को फोकस करना है जिनको डे टू डे जो कमाते हैं और वो देखिए कितनी बड़ी तादाद है और उनके लिए आप इम्पोर्टेंस ऑफ वर्किंग हैंड्स को अंडरमाइन नहीं कर सकते. आप जितनी मर्जी तलकीन कर लें उनको जितनी मर्जी प्रोग्राम दिखा लें.
सही.
उसके लिए जब तक ये लोअर लेवल पे आप बेहतर मौके पैदा नहीं करते जो एक या दो आदमी जो फैमिली के जो कमाने वाले हैं वो कमा के उसको पूरा कर सकें या खवातीन कमा सकें और बाइज्जत तौर पर रोजगार अपना चला सकें तब तक शायद ये एक पाइप ड्रीम की हैसियत ही रहेगी कि हम अपनी पॉपुलेशन और अपने रिसोर्सेज को बैलेंस कर सकते.
तो डॉक्टर साहब आमतौर पर ये जो ख्यालात हैं ये तसव्वुरात हैं ये सियासी क़यादत की जानिब से आने चाहिए हैं. बहुत रेयरली ये सुनने में मिलता है कि ये चीज़ें कम अज़ कम जिसमें अवेयरनेस का ताल्लुक है या कम अज़ कम कि अपने जब वो आदाफ इकॉनमी के या मौशी तौर पे आदाफ सेट करते हैं मईशत के तो उसमें ये भी कहीं ना कहीं वो इसको मद्देनज़र रखते हों कि हमने अपनी आबादी का क्या करना है. इसके बारे में जो टॉप लीडरशिप है वो बात करती हुई नज़र नहीं आती है. क्या असबाब हैं इसके. जी आसिम अला बख्श साहब.
जी असल में बात यह है कि हमारे यहाँ शॉर्टकट जो मामला है ना वो ज्यादा आते हैं क्योंकि उससे ज्यादा जल्दी लोग फैसिनेट होते हैं. मतलब ये बेनजीर इनकम सपोर्ट प्रोग्राम है. अब ये एक सेफ्टी नेट का प्रोग्राम है जो बिल्कुल मार्जिनलाइज पार्ट के लिए है लेकिन ये इसको अगर आप पॉवर्टी एलिविएशन का काम का वो नाम दे देंगे तो ये बहुत बड़ा शराब है, ये धोखा है. पॉवर्टी एलिवेशन नहीं होगी जब तक आप वही जो एक वेस्ट की तरह के लेवल का तो शायद हम ना कर सके लेकिन उस तरह के जब तक एक इंडस्ट्रियल रेवोल्यूशन नहीं आएगा यानी आपके एग्रीकल्चर बेस्ड इंडस्ट्री नहीं लगेगी तो वर्कफोर्स नहीं बनेगी उसकी आउटपुट बेहतर नहीं होगी उस एफिशिएंसी की बुनियाद पर तनख्वाह नहीं मिलेगी तब तक ये हमारे ऐसा चीज नहीं होती. हमारे यहाँ देखिए कि कोई ऐसी डिफरेंट वर्क फोर्स या उसके लिए आगे रास्ते बनाने का काम नहीं है. सरकार तो उससे बिल्कुल हाथ उठा के उससे रखते हैं क्योंकि सरकार तो उससे मिटती जा रही है. देखिए हेल्थ सेक्टर से वो निकल गई, उसने हेल्थ सेक्टर को अब आहिस्ता एक्सप्रेस की तरफ धकेलना शुरू किया है जो शुरू में एक और होता है कि अब जिसने करना है वो इंश्योरेंस करा
ले.
हम तो ये 2% ऑफ द पॉपुलेशन के लिए कर सकते हैं वो हम कर रहे हैं. इसी तरह स्कूलिंग का सिस्टम देख लें और ये जब चीजें होंगी तो फिर उसके बाद ये मामला जो है वो कभी भी कोई फ्रूटफुल यानी उसका वो रिजल्ट नहीं निकलेगा. तो हमारे यहाँ ये पॉलिसी बनाने का कंसेप्शन का एग्जीक्यूशन का और पॉलिसी की कंटिन्यूटी ये तीन बहुत ही मेजर ड्रॉबैक्स हमें नजर आते हैं. तो फाइव ईयर प्लान होते थे फिर भी एक बात होती थी कि शायद हमारे ये अहदाफ है ये होगा. अब तो बजट और मिनी बजट में आगे तो हमें यही मालूम नहीं होता कि क्या
इकोनॉमिक ग्रोथ होनी है हमारी, वो फिगर्स और आजाद शुमार का गोरख धंधा रह गया। अब उसमें होता ये है कि जो जो रियल इश्यूज है वो अपनी जगह न सिर्फ रहते हैं बल्कि ज्यादा पेचीदा होते जाते हैं। जब तक आप इन पे फोकस नहीं करेंगे और ये बेनजीर इनकम सपोर्ट प्रोग्राम को पॉवर्टी एलिवेशन का नाम देना बंद नहीं करेंगे और पॉवर्टी एलिवेशन के लोगों को खुद मोबिलाइज करके उनको इंकरेज नहीं करेंगे कि वो यहाँ बिजनेस करें या अपने स्किल को इंप्रूव करके किसी जगह अपने यूटिलिटी जो है उसको इनकैश कराएं, और तब तक ये जो मामलात हैं ये ऐसे ही चलते रहेंगे। और फिर वो बेसिक जो लेवल है यानी जो लेबर का लेवल है, जो मजदूर का लेवल है, जो मुजारे का लेवल है, उस पे वो सारा काम चलेगा। और उसमें तो फिर ये कि जितनी नफरी होगी उतना फायदा होगा, वो फिर बात नहीं पे आ जाएगी।
डॉक्टर नूर, आप इस बारे में बताइएगा कि यानी पॉलिसी साज, पॉलिसियों के अंदर तसलसल, रिसोर्सेज, इनके अंदर तवाजुन कैसे लाया जाए। एक लाइजन बने जो इसे शुगर ड्रेस करता हो।
जी जी, जो मोड ऑफ प्रोडक्शन है ना, उसको चेंज होने के साथ साथ आपकी सोसाइटी चेंज होना शुरू होगी। और पॉवर्टी एलिवेशन की बात अभी डॉक्टर साहब ने की है, लेकिन देखें वो बात ये है कि कितने लोग आपको किस तरह के काम के लिए चाहिए। अभी हम बड़ा आसान समझते हैं कि एग्रीकल्चर सेक्टर जो है वो अवेलेबल है आपके पास, जो कि एक बैकवर्ड इकोनॉमी का काम कर रहा है और जिसमें अगर आपने कुछ नहीं सीखा, आपके पास कोई हुनर नहीं, कोई तालीम नहीं, कोई कुछ नहीं, लेकिन आपको वो कंज्यूम कर लेगा। रिजल्टेंटली ये हो रहा है कि उसकी प्रोडक्शन जितनी आपकी जीडीपी में कंट्रीब्यूट करनी चाहिए वो नहीं हो रही है। उसकी एक रीजन अगेन आपने बात की क्या होना चाहिए, तो इसमें लैंड रिफॉर्म इज अ मस्ट फॉर मी गिवन द सिचुएशन एट दिस टाइम जो पाकिस्तान में है। ये चाहे आप कितना भी जो सर्विस में ऑलरेडी लोग मौजूद हैं आपके नेट में मौजूद हैं जो आपको पे करते हैं, उनके ऊपर आप और बोझ डालते जाएं, आप जो जितना आप कह दें कि जी आपके पास डिलेड पेमेंट आ रही है, आप कुछ हो रहा है, लेकिन जब तक लैंड रिफॉर्म्स नहीं होंगी, लैंड रिफॉर्म्स नॉट ऑन पेपर ऑन रियल, तब तक आपकी एग्रीकल्चर ग्रोथ नहीं बढ़ेगी, उसमें एफिशिएंसी नहीं आएगी, लोगों के अंदर चेंज नहीं आएगी, उसके साथ साथ एंटरप्रेन्योरशिप नहीं बढ़ेगी, उसके साथ साथ इंडस्ट्रियल डेवलपमेंट नहीं आएगी। ये पूरा एक बहुत बड़ा होलिस्टिक उस पे अप्रोच पे अगर आप देखेंगे स्टेट के लेवल पे, तो स्टेट को इस अंदाज में सोचना पड़ेगा। अदरवाइज लोगों की इनसिक्योरिटीज उसी तरह से रहेंगी। लोग देखिए ना, अब जितने हाथ हैं वो कहते हैं जी ठीक है हम जाके खेत में काम कर लेंगे, हारीज बन जाएंगे, और वो जमीनें वो हैं जो अपनी प्रोडक्शन इसलिए पूरी नहीं कर पा रही हैं कि उनमें वो जो लैंड ओनर है वो बैठा हुआ है आपके आपके आपके, आपके पावर कॉरिडोर में और आपकी लॉ मेकिंग बॉडीज के अंदर, और वो इंटरेस्ट नहीं ले रहा है, वो उसके पावर का हिस्सा है क्योंकि वो उसकी कॉन्स्टिट्यूएंसी को उसको स्ट्रॉन्ग करता है, लेकिन वो आपको कंट्रीब्यूट नहीं कर रहा है। और जब तक ये माइंडसेट, ये सारा सिलसिला जो है ये पूरा एक माइंडसेट के साथ है, जब तक आप फ्यूडल माइंडसेट, आप अपना ये लॉ, ये जो है लैंड रिफॉर्म, और उसके साथ साथ आप एक सेंसिटाइजेशन ना करें कि लोगों को कि जी आपका ये बेसिकली आपका बोझ नहीं उठाएंगे ये बच्चे, क्योंकि ये बच्चे जो हैं ये अनफॉर्चुनेटली स्टेट के ऊपर, सोसाइटी के ऊपर ये बोझ बनेंगे उस वक्त तक। और ये आप देखिए कि प्लानिंग कमीशन जो है ये इसका काम होता था 5 ईयर प्लान्स का। अनफॉर्चुनेटली मैंने शायद पहले भी आपसे बहुत दफा बात की, ये पॉलिटिसाइजेशन ऑफ प्लानिंग कमीशन जब से हुई है उस वक्त से आपकी जो प्लानिंग दुनिया में किसी भी सोसाइटी के अंदर आप देखिए, जब तक स्टेट में प्लानिंग नहीं है बेसिकली आपका रोड मैप ही नहीं है।
तो ये चीज बहुत लैक है
इसके अंदर। साल में चल रहे हैं जिसका जिस तरह से हो रहा है वो अपनी जिंदगी चला रहा है। प्लानिंग कमीशन को जो है वो डिप्लोटिसाइज करें, उसको अपना काम करने दें, 5 ईयर प्लान बनाएं और उसके ऊपर फिर उसको इम्प्लीमेंटेशन दें।
जी हमारे साथ ठीक है, एक ब्रेक हम लेते हैं। ब्रेक के बाद जब हम वापस आएंगे सो इस मौजू पे गुफ्तगु जारी रहेगी, लेकिन फिर हमारा खास तौर पे फोकस होगा जो हमारा दूसरा हिस्सा था कि सिविक सेंस, इसको कैसे बेहतर करना है जिसमें पूरा मुआशरा, पूरा समाज हमें एक नीट एंड क्लीन नजर आए और एक दूसरे के साथ इंटीग्रेटेड भी हो। क्या उसके लिए भी रिसोर्सेज ऑफकोर्स चाहिए, लेकिन रिसोर्सेज के बिना या महदूद वसाइल के साथ भी ये सिविक सेंस कैसे बेहतर किया जा सकता है। हमें एडवोकेट गुलजाना ने भी ज्वाइन किया है, लॉयर हैं, राइट एक्टिविस्ट हैं, और उनके सामने एक रूरल और अर्बन दोनों लाइव्स हैं। इस वक्त वो एक रूरल एरिया में हैं, उनका मैं स्टेटस और उनके एक आर्टिकल देख रहा था, उसी बैकड्रॉप में हमने आज उनको जहमत भी दिए। जरा उनसे जानेंगे खासतौर पर कि रूरल एरिया में पॉपुलेशन के एतबार से और सिविक सेंस और सिविलिटी इवन उस एतबार से क्या किस तरह के रवैये पाए जाते हैं। एक ब्रेक के बाद
اردو وی او اے کے فیس بک پیج پر اب نیوز بلٹنز بھی پیر سے جمعہ پاکستانی وقت کے مطابق رات 8, 9, 10 and 11 ہمارے فیس بک پیج کی آئی ڈی ہے www.facebook.com/voaurdu
یہ وائس آف امریکہ واشنگٹن ہے پروگرام ہے راؤنڈ ٹیبل میں ہوں اسد حسن پروڈیوسر ہیں انجم ایرل گیل بات ہم کر رہے ہیں پاکستان میں آبادی کے شرح میں اضافہ اور سیوک سینس اس میں بہتری لانے کی ضرورت ہمارے ساتھ موجود ہیں ڈاکٹر آصم اللہ بخش صاحب ہمیں جوائن کر رکھا ہے ڈاکٹر نور فاطمہ نے اور ایڈوکیٹ گلجانہ وہ ہمارے ساتھ ہیں ایڈوکیٹ گلجانہ بہت شکریہ آپ کا آپ ہمارے ساتھ ہیں اس وقت آپ ایک پنجاب کے رورل ایریاز میں موجود ہیں اور آپ کے میں نے ایک آرٹیکل دیکھا یا آپ کا جو فیس بک بلاگ میں کہوں آپ کا کیا مشاہدہ ہے دیہی زندگی میں آپ اسلام آباد کے دارالحکومت میں رہتی ہیں وہاں پہ آپ نے ایک ایسی سوسائٹی دیکھی ہے جو بہرحال انٹیگریٹڈ ہے پورے باقی گلوب کے ساتھ اور پھر جب آپ رورل ایریاز میں جاتی ہیں سو وہاں پہ آپ کو ایک بالکل مختلف دنیا دیکھنے کو ملتی ہے پاپولیشن گروتھ کے اعتبار سے کیا رویے ہیں گاؤں کے اندر یہ جو میسج ہم سنتے ہوئے شہروں میں ٹیلی ویژن کے اوپر وہ دیکھتے ہیں کیا ان کا کوئی اثر آبادی میں اضافے سے متعلق گاؤں کے خاندانوں پہ ہو رہا ہے ان کی سوچوں پہ
تھینک یو سر میں اس بارے میں یہ کہوں گی کہ اب دیکھیے کہ پاکستان میں ٹوٹل جو آبادی ہے اس کا 50% ہمارے دیہات میں ہے
ٹھیک ہے
اور جو اب میں آپ کو مزید کچھ چار بیسک ایشوز بتاؤں گی کیونکہ یہ انٹر کنیکٹڈ ہیں آپس میں
ٹھیک
ہے اور اس سے پھر ہماری جو ایک سیوک اویئرنیس ہے وہ اس کے ساتھ جو لنکڈ ہے اس میں سب سے جو پہلا مسئلہ ہے وہ یہاں پہ صحت کا صحت کی سہولیات کا مطلب کوئی ڈسپینسری نہیں ہے کوئی ہاسپٹلس نہیں ہے 6-7 kilometers کے ریڈیس میں ٹھیک
ہے
اب یہاں پہ اگر کوئی بھی انسان بیمار ہو جاتا ہے سارے ہاسپٹل کی سہولیات نہیں ہے تو وہ کیا ہوتا ہے کہ وہ جادو ٹونے کی طرف چلے جاتے ہیں دم کرواتے ہیں کہ جی نظر لگ گئی ہے یا فلاں کسی نے جادو کر دیا ہے ٹھیک ہے پھر پانی کا مسئلہ ہے پانی فلٹر نہیں ہے پینے کا صاف پانی نہیں ہے زیر زمین پانی جو ان کا ہے وہ ڈائریکٹ کڑوا ہے اور پھر روڈ نہیں ہے اور اس کے بعد تعلیم اب ان سب کا لنک یہ ہے کہ جب ان کو صحت کے مسئلے مسائل پیدا ہوتے ہیں ایشوز ہوتے ہیں تو یہ کہتے ہیں کہ ہم پہ اسلام نے ہمارے رشتے دار نے جادو کیا یا اس کی نظر لگ گئی ٹھیک ہے وہ جو ایک ذہنی طور پہ آپ نے ایک پازیٹیو معاشرے کی تشکیل دینی ہوتی ہے وہ یہیں سے نیگیٹو ہو جاتی ہے کہ ان کے نزدیک جو ہے نا نظر بد ہے جادو ٹونے ہیں تو یہ اس چائلڈ سائڈ پہ جاتے ہیں یہ اپنے اون بیسک ایشوز کو نہیں دیکھتے ٹرانسپورٹ کا مسئلہ ہے اس میں پھر آپ یہ دیکھ لیں کہ جو ٹرانسپورٹ کے مسئلے میں پھر ان کو ٹریفک سینس نہیں ہوتی جب یہ لوگ شہروں میں جاتے ہیں تو وہاں پہ ان کو پتہ نہیں ہوتا کہ ٹریفک رولس کیا ہے وہاں پہ جاتے ہیں جو ہے یہ ایشوز کریٹ کر دیتے ہیں اور جیسے کہ ابھی میں نے دیکھا جا رہا ہے اسلام آباد میں تو ایک بہت زیادہ سیولائز سوسائٹی ہے بٹ وہاں پہ بھی جب یہ رمضان شریف میں اور آس پاس اکثر جمعہ وغیرہ میں یہ آس پاس کے دیہات کے چھوٹے شہروں کے لوگ وہاں پہ آ جاتے ہیں اور وہ وہاں پہ آ کے جا رہے ہیں اب ان کو اویئرنیس نہیں دی گئی نا کہ آپ نے ڈسٹ بن یوز کرنا ہے کیونکہ ہمارے دیہاتی اسکولوں میں آپ دیکھیں گے کبھی آپ دیہات میں اگر وزٹ کریں تو یہاں پہ ڈسٹ بن اور وہ سب کوئی رواج نہیں ہے ہر گھر کے باہر ایک کچرے کا چھوٹا موٹا ڈھیر لگا ہوتا ہے اسے انسان پھینکتے رہتے ہیں
ٹھیک
ہے اسکولوں میں بھی یہ مسئلے مسائل ہیں تو ہم مطلب اپنے بچوں کو بھی اویئرنیس نہیں دیتے کہ بھائی آپ نے صفائی ستھرائی کا خیال کرنا ہے ڈسٹ بن یوز کرنے ہیں ٹھیک ہے اگر روڈ ہوں گی تو ظاہر آپ کو ٹریفک سینس بھی ہوگی یہ کچھ چار جو میں نے ان کے بیسک مسئلے دیکھے ہیں اس سے پھر ان کی ظاہر ذہنی نشوونما لیں گے
ٹھیک اور یہ پورا انسٹیٹیوشن ہے یہ ڈاکٹر نور ہم یہ پہلے بات کرتے رہے ہیں کہ یہ پرسنالٹی ڈیولپمنٹ کا حصہ ہے اور یہ بچپن سے کام کرنا چاہیے آنیسٹلی آج میں سوچ رہا تھا کہ میں بھی ایک بلاگ لکھوں گا اور جس میں یہ بتاؤں گا کہ مجھے 40 بسوں میں اور پبلک ٹرانسپورٹ سفر کرنے کے بعد آج جو ہے پہلی بار یہ پتہ چلا ہے کہ بس میں سفر کیسے کرنا ہے اور میں یہ اعتراف کر رہا ہوں ایڈمٹ کر رہا ہوں آپ کے سامنے بھی ساری آڈینس کے سامنے بھی یہاں پہ ٹرین کا ایک نظام ہے جو عارضی طور پہ کچھ مرمت کی وجہ سے خراب ہوا ہے تو متبادل طور پہ وہاں پہ بسیں کھڑی کی گئی ہیں اور میں بالکل پاکستانی انداز میں جس طرح سے بس پہ میں نے سوار ہونے کی کوشش کی اور جو اترنے کی ایک لاشعوری کوشش تھی میری اس سے سوائے امبیرسمنٹ کے میرے سامنے کچھ نہیں تھا اور یہ وہ میری اس تربیت کا یا وہ میری اس مشاہدے کا حصہ تھا اور یہاں پہ جب مشاہدہ کیا تو اسے کمپلیٹلی ڈفرینٹ ہے اگر میں لسنر سے کہوں کہ انہیں بس میں سوار ہونا نہیں آتا تو وہ سمجھیں گے کہ ہمیں تصحیح کا نشانہ بنایا جا رہا ہے میں نے اس لیے سب سے پہلے اپنی مثال رکھی ہے کہ میں 40 کے بعد بھی نہیں جانتا کہ بس میں بیٹھنا کیسے ہے اور بس سے اترنا کیسے ہے ڈاکٹر نور اب ہمارے ذرا سیوک سینس کے اوپر
मैं तो ये कहती हूँ कि कंसर्न सिटीजन होना, वो चाहे आपका बस में सफर करना है, चाहे आपका रोड पे जाना है, चाहे आपका रोड पे ट्रैफिक है. शायद कुछ प्रोग्राम पहले मैंने आपसे बात की थी कि जब आप पर्सनालिटी डेवलपमेंट में कि आप किसी भी रोड के ऊपर देखिए. आज इत्तेफाक से मैं सोशल मीडिया पे देखती थी, उसमें दिखाया था कि बहुत ही होच पोच गाड़ियां जो है ना वो पार्क हुई है, उसके ऊपर लिखा हुआ था मोस्ट एजुकेटेड सोसाइटी, और नीचे था कि आपके जो गधे हैं वो किस तरह से लाइन में खड़े हुए थे, और उसको लिखा हुआ था कि ट्रेंड
जी.
जो है बिल्कुल अनएजुकेटेड बट ट्रेंड. बात यह है कि हम रोड को देखें, और सबसे ज्यादा तकलीफ जो है वो मुझे जो होती है जब आप रोड पे जाते हैं, ट्रैफिक की तो होती है, ट्रैफिक की तो आपको अंदाजा हो जाएगा आप पाकिस्तान में जब आप आएंगे, कि आप एक नजर आप एयरपोर्ट पे उतरिए और इफ यू आर नॉट इवन पाकिस्तानी और आके आप ट्रैफिक पे आइए तो आपके डिसिप्लिन कैसा है, अपने पेशेंस कितना है, वो तो ट्रैफिक से हमें पता चल जाता है. इसके अलावा जो जो डस्टबिन का यूज ना करना, वो उसमें देखिए हर चीज पैसे से नहीं होनी होती, अनफॉर्चुनेटली इट्स वेरी इजी ना कि आप कहेंगे कि ब्लेम आप कर दें. जहाँ डस्टबिन है, मेरा क्वेश्चन ये है असद कि जहाँ डस्टबिन है क्या हम यूज करते हैं उनको?
बिल्कुल नहीं.
पार्क्स में डस्टबिन होते हैं क्या? हमारे बच्चे उठ के या हम उठ कर जाते हैं ये तकलीफ करते हैं कि हम वहां तक चले जाए? कि आप सर्टन किलोमीटर, व्हेन आई वाज इन जर्मनी तो मैंने महसूस किया था कि सर्टन किलोमीटर लोग वॉक कर लेते हैं अपने साथ वो वेस्ट उठाए हुए कि आपके पास डस्टबिन अगर आपको नजर नहीं आती है. सो दिस इज नॉट एन एक्सक्यूज. ये तो आपको जिसे मैं कहना चाहूंगी कि इंस्टिंक्ट करने की जरूरत है बच्चों के अंदर राइट फ्रॉम द बिगिनिंग. स्विक सेंस आई थिंक इज अ सेंस. हम देखें हम पांच सेंसेस के साथ पैदा होते हैं दुनिया में. ये सेंस आपको सीखनी है. ये सेंस आपको आप जैसे आपने आज सीखा है, ऑब्जर्व किया है, ये सेंस आपको आप इसके साथ पैदा नहीं होते हैं.
बिल्कुल
सीखना है, और सीखने के लिए स्टेट एंड सोसाइटी वो बहुत सारे रिस्पॉन्सिबल, और हमारा जो करिकुलम है करिकुलम उसके अंदर ये चीजों को, और फिर करिकुलम से ज्यादा सर जब आप बच्चे बाहर निकलते हैं द वे हम अपनी पब्लिक प्रॉपर्टी को जिस अंदाज में यूज करते हैं, जिस हॉर्स जितना बजाते हैं, हम एक लेन नहीं बना सकते, हम एक क्यू नहीं बना सकते.
मैं इसी में इससे पहले कि आसिफ अल्लाह बख्श साहब के पास जाऊं, मैं थोड़ी सी उसकी वजाहत कर देता हूं कि जब मैं एक शटल से उधर के बस लेने के लिए गया तो मैं डायरेक्टली बस के दाखिली दरवाजे की तरफ जा रहा था. मेरे जहन में भी नहीं था कि कतार भी हो सकती है. जब मैं वहाँ पहुँचा ये फलां जगह जा रही है, ये बस जा रही है, बट ये लाइन है. सो मुझे पहला झटका वहाँ पे लगता है. उसके बाद जब आप बस का जो कंडक्टर है वो बस में खाली सीटें गिनने के बाद कतार में आके लोगों को गिनता है कि कितने लोग वहाँ पे जा सकते हैं. सो उसके मुताबिक वहाँ पे वो स्टॉप लगा देता है कि इसके बाद वाले लोग अगली बस के लिए तैयार रहें, इस नंबर तक जो लोग बस में जाएंगे. ये मेरे लिए दूसरा शॉक होता है. जब ड्राइवर के पास हम जाते हैं तो उसको अस्सलाम वालेकुम या गुड मॉर्निंग कहते हैं, ये मेरे लिए तीसरा शॉक है. उसके बाद जब हम वहाँ बस पे बैठते हैं और बस से उतरते हुए नेचुरली जैसे ही यानी अभी बस रुकी है सो सीट से उतर के अबड़ दबड़ मैंने गेट की तरफ जाने की सोचा तो फिर मुझे चौथा शॉक हुआ कि नहीं, जो पहले हैं वो पहले उतर रहे हैं, बारी बारी एक एक सीट से लोग अपने नंबर्स का वेट कर रहे हैं, और ये नहीं कि आखिरी सीट वाला उड़ के एग्जिट गेट के पास आ गया. ये चौथा शॉक था. और पांचवा शॉक ये था कि जब ड्राइवर को उसने गुड बाई कहा है, उसको थैंक यू बोला है. सो अब मुझे बताएं मेरे लिसनर जिनसे मैंने ये कहा कि आपको बस में सवार होना नहीं आएगा, सो क्या आप ये मानेंगे? हाँ. मैंने तस्लीम किया है कि मुझे बस में सवार होना पहली बार मैंने सीखा है. आसिम अल्लाह बख्श साहब, सो अब ये जो छठा सेंस है सिविक सेंस, इसको कैसे प्रमोट किया जाए?
देखिए सिविक सेंस प्रमोट करने के लिए दो सेंस पैदा करना बहुत जरूरी है. एक तो ये कि आप जब माशरे में निकलते हैं तो हर वक्त आप किसी न किसी और माशरे के फर्द से इन कॉन्टेक्ट होते हैं, आपका एक रابطہ होता है, आपका एक जो इंटरेक्शन है उसके साथ होता है, और उस इंटरेक्शन की बुनियाद ये होनी चाहिए कि आप उसके साथ या उसके लिए वैसा ही करें जैसा आप चाहते हैं कि आपके साथ किया जाए. और उसमें यही तमाम चीजें होती हैं कि आप ओवरटेक कर रहे हैं, गाड़ी पार्क कर रहे हैं, आप लाइन में लगे हैं, आप वो चीज सर्विस देना चाहते हैं, सर्विस दे रहे हैं, इन तमाम में आप जब ये चीज अपने जहन में रखेंगे कि इट हैज टू बी अ विन विन सिचुएशन और बोथ पार्टी, तो आप देखेंगे ऑटोमेटिकली इंफेक्शन का लेवल जो है वो बदल जाता है. आप कोई चीज यूज कर रहे हैं, आप कोशिश होगी कि आप ना तो सीट पर बैठे, आप कोशिश होगी कि इसको मैं खराब ना करूं ताकि जो अगला बंदा है वो इसको ठीक इस्तेमाल कर सके. या एक वो है कि जिस तरह मुझे ये सलाह मिली है अगले बंदे को भी साफ मिले. तो ये चीजें जो है ये एक हमने पैदा करनी. फिर दूसरी चीज ये है कि हमें अपने मुल्क की अपने शहर की ओनरशिप लेना पड़ेगी. हम ये समझते हैं कि शायद हम अपने घर से निकल आए तो अब हम एक एलियन वर्ल्ड में हैं, यहाँ पे अब हम रैपर्स फेंक दें कुछ कर दें इससे कोई फर्क नहीं पड़ता. और मैं एक प्रोग्राम देख रहा था कि जिसमें वो एक शख्स का एक सिगरेट केस फेंकने का वो बनाते हैं कि ये 365 डेज 3 सिगरेट केस फेंकते हैं तो एक ट्रक की तरह वो सामान पैदा हो जाता है. तो वो कहते हैं कि एक शख्स से एक ट्रक ट्रैश जो है वो निकलता है.
बिल्कुल.
यानी वो आपको एक रियलाइजेशन होती है कि आप इसका बोले. अब हमारे यहाँ मसला ये है कि दो जो सेक्शन ऑफ सोसाइटी उसमें से एक तो अलूफ है इन चीजों से. वो वैसे तो बहुत मॉडर्न भी बनते हैं बहुत अच्छे भी बनते हैं क्योंकि वो अलूफ है अपनी स्पिरिट से जिम्मेदारी से क्योंकि वो रहते पाकिस्तान में लेकिन उनका दबाव और स्टाइल जो है वो मगरब में या कहीं पे अटका हुआ है. वो बड़ी अपनी तरह समझते हैं कि हम यहाँ रह रहे हैं तो ये एक बड़ा आजाद है और हम पे इसका मतलब है कि कोई वो जिस तरह लाइबिलिटी है रिस्पॉन्सिबिलिटी वो अप्लाई नहीं करती.
सही.
दूसरा जो सेक्शन है वो किसी न किसी तौर एलियनेटेड है. कभी गवर्नमेंट से नाराज है अपनी जॉब से नाराज है अपने घर के हालात से नाराज है. उसके यहाँ ये है कि उसको इस चीज की कोई फिक्र ही नहीं. वो अपनी तरफ से शायद हुकूमत से बदला ले रहा है कि इधर गन फेंकेंगे उधर फेंकेंगे ये कर दिया ये अपना फ्रस्ट्रेशन निकाला ना कुछ ये नहीं पता कि ये वो अपना ही नुकसान कर रहा है. ये एक जो चीजें हैं ये दो अगर हम पैदा कर पाए उसके बाद हम मोडालिटीज में आए कि आप ट्रैफिक में ये करें आप लेन का ख्याल रखें आप वो रखें. दो बुनियादी चीजें हमें पैदा होनी चाहिए कि अपनी जमीन या अपने मुआशरे के साथ हमारा काम क्या है और दूसरा ये कि जब हम इस मुआशरे में निकलते हैं तो हर दूसरे फर्द के साथ जिसके साथ हमारा यानी हर जो बंदा जिससे हमारा किसी ना किसी प्रॉब्लम इंट्रैक्शन होता है उसके साथ हमने क्या ताल्लुक रखना है या जब हम कोई चीज पब्लिक प्लेस में इस्तेमाल करते हैं जो किसी और ने हमसे पहले की और किसी और ने हमसे बात करनी है उस पर हमारा क्या तब हम शायद इस चीज के बारे में ज्यादा बेहतर तौर से ना सिर्फ अवेयर कर सकें बल्कि मोटिवेट कर सकें लोगों को और फिर वो एक सस्टेन्ड
रवैया. के साथ साथ सिविलिटी भी जरूरी है. मैं अगेन सिर्फ मुशाहदे की बात है सिर्फ ये कोई ब्लेम करना या वो मकसद नहीं है. ऐसे ऐसे बाथरूम्स में या पब्लिक टॉयलेट्स में गए हैं जहाँ पे अगर सो कॉल्ड मुस्लिम शावर पड़ा है तो वो टॉयलेट के अंदर रखा हुआ है. यूज करने वाला वापस जाते हुए उसको टॉयलेट के अंदर फेंक के गया. उसको ये नहीं है इसकी ये सेंस नहीं है कि इसकी क्या इसकी अपनी पाकिजगी या साफ होना कितना जरूरी है. अपना एडवोकेट गुलजाना हमें यह बताइएगा कि मैंने जो आपको बस वाला एक मिसाल दी है उसमें यह भी ऐड कर दीजिएगा कि जब हम बस में बैठे एक एटिकेट ये भी थे कि आप फोन नहीं सुन सकते आप फोन कर नहीं सकते किसी को किसी से ऊंचा बोल नहीं सकते. हर बंदा अपनी अपनी जात में मगन है. किसी के पास फोन है तो उससे कुछ देख रहा है या पढ़ रहा है या बुक पढ़ रहा है. बातें नहीं है शोर नहीं है नॉइज नहीं है. ये चीजें आपको नजर आती हैं वहाँ पे या आनी चाहिए और अगर आनी है तो उसके लिए कौन इसका इनिशिएटिव लेगा आगाज कौन करेगा.
तो जो मैं समझती हूँ डेफिनेटली मैं काफी पब्लिक ट्रांसपोर्ट में सफर करती हूँ तो ये वाकई हकीकत है कि लोग इस तरह से ऊंची आवाज में बात कर रहे होते हैं कि जैसे वो अपने घर में बैठे हैं किसी की इनको एहसास नहीं होता. समटाइम्स मैंने कई दफा से रिक्वेस्ट की थी कई दफा पैसेंजर से कि प्लीज आप अगर आहिस्ता आवाज बात कर लें हम लोग को आराम कर रहे हैं या तो वो लोग नहीं इतना वो करते. तो इसमें जो मैं एक बात अभी बल्कि एक बात कह रही थी अवेयरनेस की तो जो ज्यादातर मैं देहाती इलाके को फोकस करूंगी. मैंने 2010 में जब पाकिस्तान में फ्लड आया था. हेलो
जी 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 हम आपको सुन रहे हैं.
2010 में फ्लड आया था तो मैंने रूरल सपोर्ट प्रोग्राम जो है इनके साथ मैंने काम किया था रूट लेवल पे.
सही.
इसमें हम लोगों के पास जो मेरे पास एक प्रोजेक्ट था वो था हेल्थ एंड हाइजीन का. इसमें मुख्तलिफ रूट लेवल में हम देहातों में गए कम्युनिटी को ऑर्गेनाइज किया उनको हमने अवेयरनेस सेशंस दिए बहुत ज्यादा. एक साल एक प्रोजेक्ट वन ईयर का था तो हमने एक एक साल लोगों को हेल्थ एंड हाइजीन पे सेशंस दिए. वो खवातीन को अलग से दिए बच्चों को स्कूल्स में जाके दिए मर्द कम्युनिटी जो है उनको अलग से दिए और वो खवातीन जो घरों से बाहर नहीं आती उनके इंडिविजुअली हम लोगों ने घर में जा जाकर उनको सेशन देते रहे.
ठीक.
तो इसका सर एक फायदा मैंने ये देखा ये हुआ कि बच्चों ने इस चीज को ज्यादा पिक किया.
सही.
बच्चों ने स्कूल के जो बच्चे थे उन्होंने ज्यादा पिक किया. उन्होंने अपने बड़ों को बताया कि जी हमें हेल्थ और हाइजीन के लिए हाथ हमें ऐसे धोने हैं या हमें वॉशरूम ऐसे यूज करना है टॉयलेट का, जैसे बात हो रही थी तो इसमें मैं ये समझ रही हूँ कि अवेयरनेस की हम लोग बातें करते हैं, ओके फाइन कर लेते हैं, बट जो जरूरत है वो यही है कि हमें बूथ लेवल पे जाकर इनको समझाने की जरूरत है। अब एक साल के सेशन में कुछ 20 लाख की आबादी को हम लोगों ने ऑलमोस्ट ये समझ लें कि हर दूसरे दिन उनके सेशन हम लोग जाके लेते रहे, तो उससे ज्यादा नहीं तो हमें तकरीबन 60% तो हमें उसके जो रिजल्ट है ना वो मिले हैं।
सही।
तो अब सर भी जैसे बात कर रहे थे कि ये जो 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 मैं समझती हूँ कि अवेयरनेस का प्रोग्राम है, ये ज्यादातर हमारे जो रूट लेवल है ना उस पर रूरल सपोर्ट प्रोग्राम्स काम करते हैं। अगर इन्हीं को ऐसे प्रोजेक्ट दे दिए जाए इनके जिम्मे,
आप ये कह रहे हैं कि एनजीओ और वो मिलके काम करें, मेरी एक और भी सजेशन है,
बहुत ज्यादा चेंज आ जाएगा माशरे में, बहुत ज्यादा और पॉजिटिव चेंज आएगा।
और ये सिर्फ ये नहीं कि ये एनजीओ के जिम्मे लगा दें, ये इसकी तरबियत में पेरेंट्स का रोल है, और पेरेंट्स अगर पिछली जनरेशन से हैं उनको ये मौका नहीं मिला, सो उनके लिए ये जो तालीम बालगां जिसको कहते हैं ना, वो तालीम बालगां सिर्फ सिविक सेंस और सिविलिटी की जो है वो आ जानी चाहिए। छोटे छोटे, अभी मैं सिविलिटी भी डिस्कस करना चाहता हूँ, छोटे छोटी बातों के ऊपर ना मालूम लोगों से तनाजे होते हैं और कत्लो गारत हो जाती है। कल ही ईद के बाद दो फैमिलीज में, अगरचे वो तो खैर पुरानी दुश्मनी होगी, 10 लोग ईद के दिन जो है वो मारे गए हैं, स्टेट का अमल दखल देंगे। डॉक्टर नूरफान जी
जी, ये साथ ही इलाका है जलालपुर पीर वाला, इधर जो हुआ
जी आपके आपके एरिया में वहाँ पे हो गया होगा।
तो लेकिन इसमें ये है ना, देखिए सर, ये जो मजहबी तालीम है देहात में वो मौलवी साहब के जिम्मे है, जो आपकी इखलाकी और माशरती तालीम है वो स्कूल वालों के जिम्मे है। पेरेंट्स को तो खुद इतनी नॉलेज नहीं है, यहाँ पे वो बेचारे खुद वो कहते हैं ना कि तर्ज कोहन पे अड़ना, मतलब ये कोहन पे अड़े हुए हैं, वो इस तरह से सीधे नहीं हो रहे जब तक इनकी जो ना प्रॉपर ये कंपेन ना चले। मैं इनका इलाज देख चुकी हूँ, मैंने तकरीबन कुछ 4 साल इन लोगों में रहकर काम किया है, उसके अलावा तो डेफिनेटली मैं खुद एक देहाती माहौल से हूँ, तो बड़ा मुश्किल सा हो जाता है।
और
इसमें फिर जो मैं ये समझती हूँ कि बाहर से लोग आए,
आखिरी 3 मिनट है और एक मिनट,
जब कोई इंसान आके इनको मतलब करता है, समझाता है, मतलब जैसे मुख्तलिफ कम्युनिटीज का इंटरेक्शन होता है, मुख्तलिफ कल्चर मिलते हैं, तो फिर भी लोगों को थोड़ी बहुत अवेयरनेस आती है।
जी काफी टाइम, आखिरी एक मिनट है डॉक्टर आसिम अल्लाह बख्श आपके पास भी, डॉक्टर नूर फातिमा आपके पास भी। डॉक्टर नूर फातिमा, आप ये बताइएगा कि बाकी चीज़ों को छोड़े अगेन ये सिविक सेंस प्रमोट करना, इसके लिए क्या एक मरबूत निज़ाम जो है वो वज़ा किया जाए, एक यूनिफॉर्म सोसाइटी आए सामने जो इंटेग्रेट करती हो, दूसरों के साथ रिजेंबल करती हो बाकी ग्लोब के साथ।
आई थिंक इसमें हमें सॉरी मैनिफेस्टेशन करनी पड़ेगी आपके डे टू डे के जितने प्रोग्राम, फॉर इंस्टेंस मीडिया का प्रोग्राम है, स्कूल में आपके बच्चों का करिकुलम है, माँ बाप का बच्चों के साथ डील करना है, ये एक पूरा सिस्टम जो है ना वो आपको चलता हुआ नजर आना चाहिए अपने आंखों के सामने, इसकी मैनिफेस्टेशन होनी चाहिए कि थैंक यू बोलना है हमें, हमें ऊंची आवाज में बात, मतलब हम समझते हैं कि हमारी फ्रीडम है, चाहे उससे किसी को भी एतराज़ हो, वो फ्रीडम विद रिस्पॉन्सिबिलिटी वाला जो है ना वो कॉन्सेप्ट, वो मेरा ख्याल बहुत ज्यादा जरूरी है इसके लिए, और अगर वो नहीं है तो हम इसको 30 मील मरीज में बेशक करते चले जाएंगे, वो नहीं होंगी इसको एक, देखिए ना अगर कोई आपको थैंक यू नहीं बोलता या आपको सलाम नहीं करता, आपको हेलो नहीं बोलता या आपके पास से बहुत जोर से बोल जाता है, तो उसको जो फीलिंग आनी चाहिए ना, आपकी लुक की फीलिंग आनी चाहिए कि तुम्हें कोई सेंस नहीं है, तुम ये दिस इज एक्सेप्टेबल नहीं है।
आखिरी मिनट है जी,
सोसाइटी के अंदर पूरे नॉर्म्स के तौर पर, जिसका नॉर्म्स के तौर पर है ना कि वो चीज जब तक नहीं आएगी, हालांकि हमारे यहाँ वैल्यू सिस्टम इस चीज को ज्यादा प्रमोट करता है।
एग्जैक्टली, आखिरी मिनट है, 40-50 सेकंड में आसिम अल्लाह बख्श साहब इसको कंपोज कीजिएगा, सोसाइटी के अंदर ये जो स्टैंडर्ड्स हैं, मायार हैं, ये कैसे कहना चाहिए कि उनको इनग्रेव किया जाए। आसिम साहब, लगता है कि आसिम साहब की उनको हमारी आवाज नहीं पहुंच पा रही। तमाम पैनलिस्ट का बहुत शुक्रिया, थैंक यू सो मच। डॉक्टर नूर फातिमा, आपने हमें ज्वाइन किया, आसिम अल बख्श साहब आप हमारे साथ मौजूद थे, आपके भी हम ममनून हैं। आलमगीर खान साहब ने हमें ज्वाइन किया, मेंबर नेशनल असम्बली, पीटीआई लीडर, फिक्सिट कैंपेन के रूह रवान, उनका भी बेहद शुक्रिया। और एडवोकेट गुलजाना, लॉयर राइट एक्टिविस्ट, आपने हमारे लिए वक्त निकाला, आपके भी हम ममनून हैं। आज का ये प्रोग्राम सामीन अपने इख्तिताम को पहुँचता है, इसके लिए प्रोड्यूसर थे अंजुम मेरल गिल, असद हसन को इजाज़त दीजिए।
इस प्रोग्राम में جو نقطہائے نظر پیش کیے گئے وہ خالصتاً ہمارے مہمان شراکا کے تھے اور وہ وائس آف امریکہ کے موقف یا امریکی حکومت کی پالیسی کی نمائندگی نہیں کرتے۔
شفقت امانت علی خان جی، السلام علیکم شفقت
جی۔ وعلیکم السلام۔
بہت ہی دل سے گایا ہوا ہے آپ نے۔
مجھے سے پہلے حضرت میر خسرو کا کلام گانے کا موقع نہیں ملا تھا، مجھے موقع ملا تو مجھے ریلی فیلٹ کہ مجھے اس کو بہت دل سے گانا چاہیے۔ ساگر جو تھی وہ چونکہ پہلی البم تھی، اس سے اس میں بہت بے دھڑک ہو کے اور تقریباً ہر اس چیز کو ٹرائی کر لیا ہم نے جو پبلکلی ایکسیپٹ ہونی چاہیے تھی۔ جو تعبیر البم ہے اس میں میں نے صوفیانہ کلام کو چنا، کیوں دوریاں جو البم ہے اس میں اس کو تھوڑا سا راک ٹائپ رکھنے کی ہم نے کوشش کی اور اس کو تھوڑا کنٹمپرری ساؤنڈ دینے کی کوشش کی، اس لیے سبھی تین البم ڈفرینٹ ہیں اور تینوں کا ڈفرنٹ ایک فلیور ہے۔
راک سٹار استاد ہیں، تو آپ راک سٹار بننا زیادہ پسند کرتے ہیں یا استاد؟ کیا ٹائٹل آپ کو زیادہ پسند ہے؟
بٹ آئی تھنک یہ جو فیوژن ایک مجھے دے دیا گیا ہے نام ٹائٹل، آئی تھنک آئی ایم ہیپی ود اٹ۔
ہاں نہیں، اور یہ کافی صحیح بھی ہے آپ کے لیے۔ اچھا یہ جو آپ کا بینڈ تھا فیوژن، یہ کیسے شروع ہوا؟
یہ میں جب کام کر رہا تھا کراچی جا کے، میں کراچی میں بہت آئی واز لوکنگ فار اے بریک، اسی وقت بس میرے جو بینڈ ممبرس ان سے میری ملاقات ہوئی تو میں نے ان کو کہا کہ اس کو ایک بینڈ بنانا چاہیے، اس پہ دے ایگریڈ اینڈ بس۔
تو شروع سے ہی آپ کو قبولیت حاصل ہوئی آپ کے بینڈ کو، کیونکہ ظاہر ہے کہ تھوڑا سا ڈفرینٹ تو تھا، آپ کے پٹیالہ گھرانہ تھا۔
دیکھیے ہماری فیملی میں ہمیشہ سے ایک فیوژن یا ایکسپیریمنٹس یا نئی طرز ہوتی ہے میوزک یا موسیقی کی، اس کو استعمال کرنے کا ایک رجحان ہمیشہ سے رہا ہے۔ جب ہمارے بزرگوں نے دیکھا کہ دھرپد جو ہے وہ دھرپد گائکی ہے، اس کے علاوہ خیال گائکی اس کے مقابلے میں آئی، تو ہماری فیملی نے خیال گائکی کو چنا۔ اور پھر جب زمانے میں جب ٹھمری شروع ہوئی اور ٹھمری پاپولر ہو گئی، تو ہماری فیملی نے ٹھمری بھی اس کو اچھے ڈھنگ سے گایا۔ میرے والد نے اور ایون استاد فضل علی خان صاحب، میرے چچا نے بھی، جب لوگوں میں غزل بہت پاپولر ہوئی تو انہوں نے وہ لوگوں کی ڈیمانڈ پہ غزل بھی گائی۔
بالکل، اور آپ کے والد نے تو بڑی کمال کی غزلیں گائی ہیں۔
تو میں بھی آئی جسٹ فالوڈ مائی انسیسٹرز فوٹ اسٹیپس اینڈ آئی ڈیڈ نتھنگ وچ مائی فیملی ہیڈ نیور ڈن بیفور۔
تو شفقت، آپ کے خاندان کی جو نئی نسل ہے، اس سے لے کر اس سے پہلے آپ کے بزرگوں تک، کس کا آپ سمجھتے ہیں کہ سب سے زیادہ ایک ماڈرن تھا رجحان اس کے اندر، ایک ذہن اس کا اس طرح کا تھا کہ اس نے ہم آہنگی پیدا کرنے کی کوشش کی پرانی اور نئی موسیقی میں؟
دیکھیے بہت پرانی میں، جیسے دھرپد گائکی کے زمانے کی بات میں نے خود کی، تو وہ تو بہت پرانا زمانہ ہے، اور اس زمانے میں میڈیا اتنا اسٹرانگ نہیں تھا کہ یہ خبر بن کے پھیلتی کہ پٹیالہ گھرانے کے فلاں صاحب نے، فلاں استاد نے خیال گائکی کو شروع کر دیا۔ اس زمانے میں میڈیا اتنا اسٹرانگ نہیں تھا۔ جب سے آئی تھنک الیکٹرانک میڈیا اسٹرانگ ہوا تھا، وہ زمانہ 65 کے بعد کا ہے جب پی ٹی وی شروع ہوا تھا، تو پی ٹی وی کے لیے میرے والد صاحب نے غزلیں گائیں، جو لوگوں نے بہت سے لوگوں نے اعتراض بھی کیا تھا کہ جی استاد امانت علی خان کو غزلیں نہیں گانی چاہیے. شاید ہماری نئی جنریشن میں خدا کا شکر ہے دیکھ رہے ہیں کہ وہ بہت ہی پرو پاکستانی ہیں اور بہت ہی اپنے ملک کو پیار کرنے والے ہیں اور اپنی محبت ملک میں نشاور کرنے والے ہیں. میرے بہت سارے ینگسٹر سے ملاقات ہوتی ہے.